नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। प्रमुख दलहरूले लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको स्पष्ट गर्दै जनताको आवश्यकता, अपेक्षा र असन्तुष्टि वर्तमान संविधानबाटै सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। पछिल्लो समय जनताले सत्ता सञ्चालन गरिरहेका ठूला दलहरूसँगको असन्तुष्टि कहिले स्वतन्त्र व्यक्ति, कहिले स्वतन्त्र समूह तथा कहिले पूर्व राजाको समर्थनका नाममा पोख्ने र पछिल्लो सन्दर्भमा अराजकता समेत मच्चाउने काम केहीबाट भएको अवस्थामा दलहरूले वर्तमान राजनैतिक व्यवस्थाको विकल्प नरहेको स्पष्ट गर्दै जनजीविका, विकास र समृद्धिमा आफूहरू प्रतिबद्ध रहेको जनाएका छन्। आजको अन्तरसंवादमा हामी यिनै विषयमा कुराकानी गर्नेछौं। संसदको सबैभन्दा ठूलो दल समेत रहेको सत्ता सहयात्री दल नेपाली कांग्रेसका एकजना नेता रामहरि खतिवडा हामीसँग कुराकानीमा प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। हजुर खतिवडाज्यू।
हेलो।
हजुर हजुर, स्वागत छ यहाँलाई।
गुड मर्निङ, नमस्ते, जय नेपाल। सम्पूर्ण श्रोताप्रति आभार व्यक्त गर्दछु तपाई मार्फत।
जसरी अहिले केही समय यता एउटा खालका असन्तुष्टिहरू देखिएका थिए र ती असन्तुष्टिहरूले एउटा अराजकताको रूप भर्खरै मात्रै लियो, त्यसमा प्रमुख दलहरू यहाँहरूसँगको असन्तुष्टि पनि एउटा कारणका रूपमा रहेको, राजनीति सिद्धान्त विचारभन्दा पनि जुन दलहरूले काम गर्नुपर्ने हो त्यो काम गर्न सकेनन् भन्ने खालको असन्तुष्टि रहेको यहाँहरू आफ्नै बुझाइ छ। अब यो बुझिसकेपछि समस्याको सम्बोधनमा, समाधानमा यहाँहरू कसरी लाग्नुहुन्छ?
हामीले संविधान निर्माण गरेको सबै जात वर्ग धर्म सम्प्रदायलाई समानुपातिक प्रतिनिधित्व र अवसरका लागि पनि हो। कुनै एउटा वर्ग, कुनै एउटा जात जन्मिने बित्तिकै कुनै ठूलो पद र प्रतिष्ठामा पुग्ने साधारण नेपाली नागरिक कहिले त्यो ठाउँमा नआउने पद्धतिको सदा अन्त्यका लागि हामीले यो पहल गरेका थियौँ र संविधान निर्माण त्यसैका लागि भएको हो। जनताको छोरो पहिलोचोटि एउटा किसानको छोरो, एउटा झुपडीमा बस्ने को बच्चा पहिलोचोटि देशको सर्वोच्च पद राष्ट्रपति राष्ट्र प्रमुखका रूपमा स्थापित हुने व्यवस्था गरिएको छ। त्यो पनि निर्वाचित पद्धतिबाट, जहाँ प्रत्येक संसदहरू जनताबाट निर्वाचित हुन्छन्, प्रदेश र संघ दुइटैका, तिनैले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित गर्छन्। र यो संविधान सबै वर्गको प्रतिनिधित्व छ, जातको प्रतिनिधित्व छ, धर्मको छ, दलित छ, महिला छ, मुसलमान छ, मधेसी छ, पहाडिया छ, जनजाति छ, पिछडिएको वर्गको छ, सबैको प्रतिनिधित्व छ। हामीले चाहेको पनि त्यही हो। संसारमै म दावासाथ भन्छु, 40% भन्दा बढी महिलाको स्थानीय तहमा हामीले सहभागिता राजनीति रूपमा गरेका छौँ। दलितको छ। समग्रतामा यस्तो राम्रो संविधानको विरुद्धमा गएर ती स्थापित भएका अधिकारहरू, दलितका, महिलाका, जनजातिका, नेपालीका, मधेसीका सबैका अधिकारहरू अन्त्य गरेर, जनताबाट निर्वाचित पद्धति अन्त्य गरेर तानाशाही पद्धति ल्याउन कोही पनि अहिले तयार हुँदैनन्। केही असन्तुष्टि छ यहीभित्र भने हामीले पूरा गर्न नसके असन्तुष्टिहरू हामीलै गर्नुपर्छ, सुधारिनुपर्छ, सुधारेर जानुपर्दछ। हामीले आफ्ना लागि मात्र होइन मुलुकका लागि सोच्नुपर्दछ। तर त्यो नाउँमा अराजकता, उडङ्गता, श्रृङ्खला गर्ने मान्छेहरूलाई पनि कानुनको दायरामा ल्याउनुपर्छ। हामी पनि कतिपय कुरामा सचिनुपर्ने कुरा आवश्यक छ, सचिनुपर्छ। तर त्यसो यही संविधान अन्तर्गत आएर संविधानलाई मानेर फेरि झ्याल बाटोबाट अराजकता फैलाउने, हिंसा फैलाउने, लुटपाट गर्ने, आग्रणी गर्ने, आग लाएर कसैलाई मरणको अवस्थामा पुर्याउने, बिग हाउसमाथि एट्याक गर्ने, त्यसपछि पत्रकारहरू र पत्रकारका भवनहरू सञ्चार क्रियामाथि आक्रमण गर्ने, लुटपाट गर्ने, औषधि पसल र औषधि उत्पादन कम्पनीमा आगजनी गर्ने, यो सरासर गलत छ। यसको विरुद्धमा हामी पनि कतिपय सुधारिनेछौँ भने सुधारिनुपर्छ, कानुनी रूपमा यसलाई दायरामा ल्याउने काम हामीले गर्नुपर्छ।
अब यसको दुईटा पक्ष भयो, एउटा त अराजकता गर्नेहरू, अराजकतामा संलग्न हुनेहरू उपर कार्यवाही गर्ने, अर्को यहाँले भनेको जस्तो संविधानमा जुन प्रतिबद्धता छ, संविधानमा हामी प्रतिबद्ध छौं, संविधानको कार्यान्वयनमा पनि प्रतिबद्ध छौं, संविधानले लेखेका अक्षरहरू होइन कि ती अक्षरहरूको भावनाहरू अनुसार हामी अगाडि बढ्न तयार छौं भनेर यहाँहरूले प्रतिबद्धता गर्ने कुरा, अर्को आफू सुधारिने कुरा, दलहरूका व्यवहारहरू दलहरू सुधारिने, दुईटा पक्षमा यहाँले कुरा गर्नुभयो। अब यो दुईटा पक्ष चाहिँ कसरी अघि बढ्छ, अथवा यहाँहरूले त्यसलाई कतिको चुनौती ठान्नु भएको छ, अथवा यो सामान्य
एउटा कुरा हो, नेपालमा अलिकति लगानीको वातावरण भएन, उद्योग धन्दाहरू खोलिएनन्, भाका उद्योग धन्दा बन्द भए, नेपाली जनतालाई स्वदेशमै बसेर रोजगारीका अवसरहरू प्राप्त भएनन्, त्यो अर्को पक्ष छ, हामीले त्यसमा मेहनतपूर्वक काम गर्नुपर्दछ। सधैँ राजनीति कुरा गरेर हुँदैन, आर्थिक समृद्धिका कुरा पनि गर्नुपर्छ। अहिले नेपाली काङ्ग्रेस र एमालेको सरकार गठन भइसकेपछि राजनीति स्थिरताको एउटा बाटोमा गएको छ। छ छ महिना, दुई दुई महिना, तिन तिन महिनामा विश्वासको मत लिने पद्धति अन्त्य भएको छ। सरकार स्थिरता भवन लगानीको वातावरण सिर्जना हुन्छ। स्वदेशमा मात्र होइन, विदेशमा पनि हामीले लगानीका वातावरण आकर्षित गर्न सक्नुपर्दछ। अहिले हामीले केही अध्यादेशहरू ल्याएका छौँ, व्यापारी उद्योगीहरूले यसलाई स्वागत गरेका छन्। कम से कम यहाँ लगानीको वातावरण छ, यहाँ अप्ठ्यारो पर्दैन। हामीले कानुनभित्र बसेर गरेका कामहरूप्रति हामी इमान्दार काम गर्छौँ। यसमा धेरै ठुला झन्झटिला कामहरू अब हुँदैनन्। सरकारी निकाय जाँदा पनि हामीले धेरै वर्षसम्म फाइलहरू अड्काएर बस्नुपर्ने अवस्था हुँदैन। निराशाको अन्त्य भनेको साना साना कामबाट पनि गर्न सकिन्छ। त्यसैले म अनुरोध गर्न चाहन्छु, सधैँ निराशाका कुराहरू मात्र होइन, आशाका किरणहरू अलिकति पब्लिकमा छर्केर जान सक्यौँ भने बिस्तारै हामी यी सबै कुराहरू अन्त्य गर्छौँ। युवाहरूलाई स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्छ। त्यो भनेको सरकारले रोजगारी मात्र दिएर सक्दैन, विशेष गरी प्राइभेट सेक्टरलाई, उद्योगी व्यापारीहरूलाई यस्ता अवसरहरू उत्पादन गरेर नेपालमै लगानीको वातावरण छ। यहाँको अथवा हाइड्रो पावर, वन, जङ्गल, त्यसपछिबाट आएर चाहिँ यसको जडीबुटी होइन जल, यसलाई प्रयोग गर्नु पर्यो। हामीले यी यति धेरै सम्पदाहरू छन्, यसलाई उपयोग गर्नु पर्यो। सधैँ हामी यस्ता कुरा मात्रै गर्ने, काम नगर्ने पद्धतिका कारणले जनतामा निराशा आएको छ। अब कामको होइन, कुराको होइन, कामको खेती गरौँ, हामीले कामको खेती गर्ने बेला आयो भन्ने एउटा आशाका किरणहरू जगाउन सक्यौँ भने सम्भावना देखिन्छ। विदेश गएर मात्रै पनि सबै कुराको समाधान हुँदैन, भोलि आखिर फर्केर आउने स्वदेशमै हो। हामीले आफ्नै भूमिलाई माया गर्नुपर्छ। आज जतिसुकै ठुला राष्ट्रहरू पनि आफ्नो समृद्धि र सम्पन्नतामा तीका नागरिकहरूसँग डिपेन्डेन्ट भएर काम गरेका छन्, विदेशीसँग होइन। ती देशहरूले हाम्रा नागरिकहरूसँग डिपेन्डेन्ट भएर भोलि पनि काम गर्दैन, र हामीले अरूसँग डिपेन्डेन्ट भएर भोलि पनि गर्ने अवस्था छैन। त्यसैले स्वदेशी नागरिकहरूलाई नै, स्वदेशी जनताहरूलाई नै यहीँ बस्ने वातावरण सिर्जना गरेर हामी अगाडि जानुपर्छ। विशेष गरी नेतृत्वमा पुग्ने हाम्रो नेताहरू जुनसुकै पार्टीको भए पनि होस्, चाहे काङ्ग्रेस, चाहे एमाले, चाहे माओवादी, चाहे अन्य पार्टीका नेताहरूले आफ्नो होइन, हाम्रो हाम्रो भन्दा राम्रो ठान्ने पद्धतिको विकास गरौँ। सबै नाता र दाताहरूलाई ठाउँमा राख्ने पद्धति अन्त्य गरौँ। यो भयो भने निराशाको अन्त्य बिस्तारै हुँदै जान्छ।
हजुर, अब यहाँले यसो भनिरहँदा पनि विगत देखेका हाम्रा विभिन्न घटनाहरू, प्रवृत्तिहरू यदि हामीले विश्लेषण गर्यौं भने, भनौँ न 2052 एउटा सामान्य झिल्को चाहिँ ले पछि त्यत्रो जनयुद्ध को चाहिँ नाम पायो, त्यत्रो अवस्था चाहिँ सिर्जना भयो नेपालगंजमा। यहाँलाई जानकारी होला, हामी ठ्याक्कै परिवर्तनकै संघारमा थियौं, परिवर्तन गरि नै रहेका थियौं। 62-63 आन्दोलनपछि पुस 11-13 जुन खालको एउटा परिस्थिति आयो, त्यसले सारा समग्र तराई भन्देशलाई नै आन्दोलनमा लग्यो। टीकापुरको घटना हाम्रो ताजा नै छ, जसले पछि थारू आन्दोलनको नाममा स्थापितै भयो राजनीतिक विषय। अब यी यस्ता घटनाहरूलाई सामान्य छिटपुट घटना मान्ने हो अथवा
कहिलेकाहीँ झिल्को, सानो झिल्कोले पनि सानो एउटा सानो सलाइको काटीले सारा जंगलै ध्वस्त बनाउँछ, तर एउटा रुखबाट सयौं लाखौं सलाइका काटीहरू उत्पादन हुन्छन्। एउटा काटीले नै सारा सबै जंगल मात्र होइन, सारा संसार ध्वस्त पार्न सक्दछ बारूदले। हामीले आगो बाल्ने, सल्काउने, यसलाई भड्काउने काम गर्नु हुँदैन। हामीले अझ संयमता अपनाउनुपर्छ, र कसैले संविधान बाहिर गरेर, कानुन विपरीत गरेर नेपाली जनतालाई उत्तेजित बनाएर राष्ट्र, राष्ट्रिय अखण्डता, सार्वभौमिकतामाथि नै प्रहार गर्ने गरी आयो भने सरकार चुप लाएर पनि बस्नु हुँदैन जस्तो मलाई लाग्दछ। किन भन्नुहुन्छ भने यही संविधान अन्तर्गत हामी बसेका हौं, यही संविधान अन्तर्गत सबै नेपाली नागरिकहरू अहिले शपथ खाएर संसदमा प्रतिनिधित्व गर्नुभएको छ। कतिपय पार्टीहरू, त्यही पार्टीका कार्यकर्ताहरू एकत्र कुद्नु भएको छ। हामीले कसैलाई कुनै व्यक्तिका बारेमा, कुनै संस्थाका बारेमा आरोप लाउने गरेका हौन, तर ती संस्था व्यक्तिहरू जनताको हितभन्दा आफ्नो स्वार्थमा केन्द्रित भएर कुनै पनि काम गर्छन् र त्यसका नाउँमा अराजकता फैलाउँछन् भने यस्ता यस्ता घटना भएका थिए भनेर सरकार चुप लाएर बस्नु पनि हुँदैन। कानुन अनुसार जानुपर्छ र यो आगोको झिल्कोलाई निभाउने प्रयास गर्नुपर्दछ। हामी बुद्धिमत्तापूर्वक काम गर्नुपर्छ। संवाद हाम्रो सबभन्दा मुख्य बाटो संसारमा मैले विश्वव्यापी रूपमा हेरेको छु। 90% भन्दा बढी जस्ता सुकै प्रकारका द्वन्द्वहरू, युद्धहरू, आक्रमणहरू संवादको कमीले भएको देखिन्छ। कोही उग्र भयो भनेर सरकार पनि उग्रतामै विश्वास गरेर अगाडि बढ्नु हुँदैन, कोही धेरै तपाईँको मात्यो भने त्यसलाई फेरि ठिक ठाउँमा नलिकन सरकार एकदम नुहुने घिउ जस्तो नरम भएर बस्नु पनि हुँदैन। यसलाई संवादका माध्यमबाट सबै समस्या समाधान गर्न सकिन्छ, तर अराजकता र उशृङ्खलता फैलाउने अनि संवाद गरेर मैले या गरेँ भन्ने पद्धतिका लागि पनि हामीले विचार गरेर अगाडि बढ्नुपर्ने आवश्यकता छ। फेरि पनि भने आगो लाउने काममा कोही पनि अगाडि बढ्नु हुँदैन। हाम्रो हिमाल पहाड तराईको मुलुक, जात जनजातिहरू मिलेर बसेको मुलुक, सबै जात वर्ग धर्म सम्प्रदाय अटाएको मुलुक, सबै सम्भावना भएको मुलुक, यहाँ के पाइँदैन? हिमाल छैन कि पहाड छैन कि तराई छैन कि एकै दिन हामी तराईबाट हिमाल पुग्दाखेरि काहीँ एक ज्याकेट लाउनु पर्ने, काहीँ टी सर्ट लाउनु पर्ने, पसिना निकाल्नका लागि काहीँ हिँडेर जाँदाखेरि एकैछिनमा एकदम सुन्दर दृश्यहरू काहीँ मरुभूमिहरू पाउने, यो सबै कुराहरू भएको मुलुकलाई छेद विच्छेद पारेर मुलुकको अवस्था झन् दुरावस्था लानेमा लाग्नु हुँदैन। मैले फेरि पनि भने मैले कसैसँग इन्डिकेट गरेको होइन, हामी अहिले सत्तामा छौँ, तपाईँले अहिले भन्नुभयो सत्तामा भएका पार्टीहरू पनि संयमित हुनुपर्छ। हिजो सत्ताको रद्द गरेर वर्षौँसम्म नेपाली जनतालाई सबै अधिकारबाट वञ्चित गराएर आफू मात्रै शासनमा बसेर व्यापार व्यवसायहरू गरेर अथाह सम्पत्ति कमाएर त्यो धङधङी अहिले पाइन भनेर फेरि जनता र उदेल्ने प्रविधिलाई पनि निरुत्साहित गर्नुपर्छ। यो दुईटै बाटोमा जानु आवश्यक हो, आजको आवश्यकता हो।
हजुर, अब यहाँले दुईटा बाटोको कुरा गर्दा दुईटा सन्दर्भ फेरि पनि अपेक्षा आम मानिसहरूको बढ्दै गएको हो अथवा हामीले थुप्रै परिवर्तनहरू गरिरहँदा पनि आम मानिस सन्तुष्ट नभएको हो वा आवश्यकता पूरा गर्ने खालका कार्यक्रम नै सरकारहरूले सञ्चालन नगरिरहेको हो।
कतिपय कुरामा हामी अहिले यत्रो संसारको यति ठुलो विकास भएको छ, हामी संसारमा अरूले गरेको प्रगति उन्नति देख्छौँ, आफूमा अलिकति गर्न सकिनता बोध पनि पोख्छौँ, यो दुइटै कुरा हो। एकातिर हामी जुन गतिमा स्पिडमा अगाडि बढ्नुपर्ने हो त्यो गर्न बग्न जान नसक्नु, अर्कोतिर विदेशीहरूसँग गएर हेरिसकेपछि आफ्नो मैले यो गर्न सकिनँ, हाम्रो मुलुकमा यो भएन त्यो भएन भनेर फ्रस्ट्रेसन उत्पन्न हुनु, यहीँ पनि कतिपय मान्छेहरू विदेशतिर गएर आएर स्वदेशमै लगानी गरेर सबभन्दा राम्रा व्यवसाय गरेर बसेका उदाहरणहरू पनि छन्। त्यसलाई सरकारले अझ परिष्कृत र पुरस्कृत गर्ने वातावरण सिर्जना गर्नुपर्दछ। अहिले आत्तिहाल्ने व्यवस्था छैन, मान्छेको अपेक्षा चाहिँ वास्तवमै तपाईँले भनेको असाध्यै ठुलो छ, सोचे भन्दा ठुलो छ। हिजो जुन गाउँमा बत्ती थिएन, जुन गाउँमा तपाईँको स्कुल थिएन, जुन गाउँमा स्वास्थ्य चौकी थिएन, जुन गाउँमा टेलिफोन थिएन, जुन गाउँमा बाटो थिएन, जुन गाउँमा खानेपानी थिएन, आज राज्यले ती ठाउँमा पुर्याउन कोसिस गरिरहेका छन् र कतिपय ठाउँमा पुगेका छन्। हिजो बत्ती बाटो स्कुल खानेपानी स्वास्थ्य केही नहुँदाखेरि त्यस गाउँमा भेटिने मान्छे आज सबै पुग्दाखेरि त्यो गाउँमा सुन्ने छ, त्यसलाई कसरी ती व्यवस्थित गर्ने त्यतातिर हामीले ध्यान दिनुपर्छ। संसारको सबभन्दा बढी कृषिमा आधारित मुलुक भनेर चिनिने अर्गानिक कृषि खेती नेपालमा मात्रै पाइन्छ र यहाँको खाद्य मिसावटविहीन छ र अर्गानिक छ भने संसारका सबै मान्छेहरू यसैका लागि यहाँ आउने पर्यटकहरू पनि पाइन्छ र हामीले यहाँ उत्पादन गरेका सबै सामानहरू विदेश पठाउन सक्ने क्षमता पनि हाम्रो बन्छ। हामी त्यतातिर ध्यान दिनु पर्यो, खालि कम्पिटिसन गर्ने, अर्काको नचाहिने कुरामा गाली गर्ने, अर्कालाई ह्युमिलेट गर्ने, अर्काका बारेमा मात्र कुरा गर्ने, आफू नगर्ने, यो पद्धति विस्तार निरुत्साहित गर्ने जानुपर्दछ। वास्तवमै नेपालमै लगानीको वातावरण छ, यी गर्न सकिन्छ भन्ने भाष्य सिर्जना गर्यौँ भने यो हामी गर्न सक्छौँ।
जस्तो भनौँ न, अब अहिले पछिल्लो केही टिप्पणीहरू के छन् भने हामीले जसरी काम गर्नुपर्ने हो काम गर्नुपर्छ, काम गर्नुपर्छ, कृषि गर्नुपर्छ अथवा अरू क्षेत्रमा पनि गर्नुपर्छ भन्ने आम प्रवृत्ति आम हजुर हजुर आम आम धारणा आम मेरो एकछिन प्रश्न आम धारणा त छँदैछ तर यसलाई नेताहरूले पनि त्यसै गरी मात्रै भन्न थाल्नुभयो गर्नुपर्छ गर्नुपर्छ, गर्ने चाहिँ कसले हो, कसरी गर्ने हो, यो नेताहरूले पेसा व्यवसायमा लागेका मानिसहरूले विज्ञहरूले बाटो देखाउनु पर्ने तर उहाँहरू पनि कुरा मात्रै गर्नुभयो भन्ने खालको जुन प्रवृत्ति छ नि, अब यसमा त यहाँहरू नै हो नि होइन जिम्मेवार मान्छे।
वास्तवमै तपाईँले भनेको कुरा हो, नेता जो नेतृत्वमा पुग्छ उसले आफ्नो भन्दा टाढाकालाई पहिला हेर्नुपर्दछ। हामी त पहिला घरकोलाई हेर्ने अनि बाहिरकोलाई हेर्ने प्रवृत्तिको विकास भएको छ। मैले अघि नै तपाईँलाई सविनतीपूर्वक विनयपूर्वक अनुरोध गरे, फेरि पनि भने हामी नीतिका मान्छे हेर्ने ठाउँमा नेताका हेर्छौँ, नेताका हेर्ने ठाउँमा नाताका हेर्छौँ, नाता बन्न भने दाता हेर्छौँ, यो प्रवृत्ति अन्त्य गर्नुपर्छ। क्षमता र योग्यता भरमा कदर गर्ने प्रवृत्तिको विकास गर्नुपर्छ। सधैँ मेरो र हाम्रो राम्रो नहेर्ने, मेरो र हाम्रो भन्ने हेर्ने पद्धतिले गर्दाखेरि अप्ठ्यारो परेको छ। यही मुलुकमा सबभन्दा राम्रा मान्छेहरू छन्, यहाँबाट बेलायत गएका केही मान्छेहरू तपाईँले देख्नुभएको छ, सन्तोष शाह जस्ता मान्छेहरू, उदाहरणका लागि मैले फेरि कसको नाम लियो कसको लिएन भन्ने त्यहाँ नजानु होला, ती त्यत्रो गरेर नेपाल आएर उहाँहरूले प्रख्याति खानाकै रूपमा गमाउन सक्नुहुन्छ। लगानीको वातावरण यहीँ छन्, कत्रा कत्रा बिल्डिङ होटलहरू बनिरहेका छन्, आज 30 लाख पर्यटकहरू नेपालमा अटाउने गरी होटलहरू निर्माण भएका छन्, तर हामीसँग 10 लाख भन्दा बढी ल्याउन सक्ने क्षमता छैन। पर्यटनको विकास गर्नु पर्यो, एयरलाइन्सहरूलाई सुव्यवस्थित गर्नु पर्यो। अहिले भएका एयरलाइन्सहरू हेर्नुहोस्, नेपाल एयरलाइन्सको गति त छ 40-50 अरब भन्दा बढी तपाईँको चाहिँ लोन छ, भएका प्लेनहरू सबै ध्वस्त भएका छन्। अब केही भन्नु भने साथीहरू रिसाउने प्रचलन हुन्छ, मलाई पो गाली गरेको छ, मन्त्रीलाई पो गाली गरौँ होला, मेरो पद्धतिलाई पो गाली गरौँ होला, मेरो कार्यकारीलाई पो गाली गरौँ होला भन्ने छ। हामी समग्रतामा अलिकता मात्रै एउटा कुराबाट सुधार गऱ्यौँ भने वास्तवमा सुधारका सङ्केतहरू देखिन सक्छन्। कम से कम एक ठाउँबाट त गरौँ, सुधार गर्दै गयौँ भने यी निराशाहरू अन्त्य हुँदै गर्छन्, हामी सम्भावनाका बाटाहरू खोल्दै जान्छौँ र मुलुक एउटा बाटोमा अग्रगामी रूपमा जान्छ। त्यसैले हामीले आफ्नो भन्दा पनि मुलुकका बारेमा सोच्ने बेला आएको छ।
हामी अन्तरसम्वादमा छौं। अन्तरसम्वादमा आज हामी संसदको सबैभन्दा ठूलो दल समेत रहेको सत्ता सहयात्री दल नेपाली कांग्रेसका नेता रामहरि खतिवडासँग वर्तमान परिस्थिति र समाधानबारे कुराकानी गरिरहेका छौं। अब यहाँ संसदको समितिको सभापति पनि हुनुहुन्छ, मूल रूपमा राज्य व्यवस्था र सुशासन समिति जो अहिले हामीले गरिरहेको छलफलको एउटा केन्द्र पनि हो। अब समाधान गर्ने सन्दर्भ, राज्यको व्यवस्था बनाउने सन्दर्भ, सुशासन कायम गर्ने सन्दर्भ जसरी प्रयास हुनुपर्ने हो, मूल रूपमा संविधान बनेको 10 वर्ष हुन लाग्यो, संविधानलाई कार्यान्वयन गर्ने कानूनहरू बन्न सकिरहेका छैनन्, निजामतीको कानून यहाँहरूकै समितिमा अझै पनि छ, समिति उपसमितिमा छलफलमै छ, चाहिँ अलमलमै छ, अड्किरहेको छ, लम्बिरहेको छ, आम मानिसहरूका कतिपय चाहिँ सन्दर्भहरू यसै गरी संसदमा समितिमा यताउता घुमिरहेका छन्, कहिले चाहिँ यो संविधान कार्यान्वयन हुन्छ पूर्ण रूपमा, कति समय यहाँहरूले त्यसको लागि माग्नुहुन्छ, फेरि अहिले संविधान संशोधनको कुरा पनि उठिरहेको छ।
हजुर, अब तपाईँले निकाल्नुभयो, कतिपय कुराहरू आवश्यकता छन् भने गर्नु पनि पर्छ, संविधान संशोधन गर्न आवश्यकता छ भने अझ नेपाललाई स्थिर सरकार दिन केही गर्नुपर्छ, तर प्रतिनिधित्व सबैको हुनुपर्दछ, जात वर्ग धर्म सम्प्रदाय त्यसको अधिकारहरू जनताको अधिकारहरू कटौती नहुने गरी अगाडि बढ्नुपर्दछ, अझ समृद्ध बनाउनु पर्दछ। जहाँसम्म निजामती विधेयकको कुरा गर्नुभयो, हामीले यसलाई धेरै पहिलादेखि अड्केका कुराहरूलाई सहमति नजिक पुगेर उपसमितिले मलाई केही कुराहरू दिइसकेको छ र हामी यो अधिवेशन साथीहरूले अलिकति गडाङ मडाङ गर्नु भन्नु भने यही अधिवेशनमा हामी लाने गरी तयारी गरेका छौँ। अब कहिलेसम्म अधिवेशन जान्छ, संसद चलिरहेछ, हामीले कहिले बिदाको दिन पनि नभनिकन हामीले मिटिङ गऱ्यौँ, बिहान 8 बजेदेखि राति 9 बजेसम्म पनि बसेका छौँ। वर्षौंदेखि नभनेका कतिपय अप्ठ्यारा कुराहरू छन्, तिनीहरूलाई समेटेर लाने गरी हामी प्रयास छौँ। सबैका व्यक्तिगत इन्ट्रेस्टका कुराहरू पनि हुँदा रहेछन्, समूहका इन्ट्रेस्टका कुरा पनि हुँदा रहेछन्, कानून बनाउन असाध्यै गाह्रो छ, हुँदो रहेछ, हामी त्यहाँ बसेर छलफल गर्छौँ, कुनाबाट कहाँबाट बाहिरपट्टि झ्यालमा बसेर कहिले त यसो पनि श्रोता हुनुहुँदैन भन्ने मान्छेहरू आएका हुन्छन्। त्यसैले यसलाई हामीले अझ व्यवस्थित गर्नका लागि प्रयास गरेका छौँ र उपसमितिले दिएको निर्णय हामी केही दिनमा समितिमा राखेर सकभर यही अधिवेशनमै यो विधेयक लाने गरी तयारी गरेका छौँ। हामीले पारित गरेको संवैधानिक परिषदको काम कर्तव्य अधिकार सम्बन्धी विधेयक संसदमा प्रस्तुत भइसकेको छ, निर्माण अनुगमन सम्बन्धी एउटा अध्ययन अनुगमन सम्बन्धी कानुन एउटा संसदले पारित गरिसक्यो, राष्ट्रपतिलाई लागू लागिसकेको छ। त्यति मात्र होइन, हामीले भ्रष्टाचार सम्बन्धी विधेयक धेरै वर्षदेखि रोकियो त्यो पारित गरेका छौँ, अख्तियार सम्बन्धी विधेयक पनि आएको थियो, त्यो केही कुराहरू अलिकता रोकिएर बसेका छन्, त्यसलाई पनि हामी कानुनकै रूपमा छिटो संसदमा लान्छौँ। हामीले समय राज्य व्यवस्था तथा सुशासन समितिले आफ्नो सेक्टरमा गर्ने काम निरन्तर रूपमा गरिरहेको छ र यसमा सहयोग गर्ने सम्पूर्ण पार्टीका सबै मान्य साथीहरूलाई धन्यवाद पनि दिन चाहन्छु। कतिपय इस्युहरूमा उहाँहरूले पार्टी र जाति नभनिकन समग्र मुलुकका लागि छलफल गरेर सहयोग गर्नुभएको छ, सबै साथीहरू धन्यवादको पात्र हुनुहुन्छ। यसमा प्रधानमन्त्रीजीले पनि अन्य रूपमा हामीलाई साथ दिनुभएको छ, जो समितिकै सदस्य पदेन सदस्य हुनुहुन्छ, नेपाली काङ्ग्रेसको पार्टी सभापतिले पनि साथ दिनुभएको छ, जसले दिनेपछि कसैलाई पनि दुःख हुने किसिमले तपाईँहरूले काम नगर्नुहोस् है, सबैकोलाई सम्बोधन गर्नुहोस्, चराइरहेको घाउमा मलम लगाउने मलमपट्टि लाउने गरी अगाडि बढ्नुहोस् भनेर निर्देशन दिनुभएको छ। प्रमुख प्रतिपक्षको दलको नेता पुष्पकमल दाहालसँग पनि म सम्पर्क आएर जो राज्य व्यवस्था समितिकै सदस्य हुनुहुन्छ उहाँले पनि यस्ता कुरामा पार्टीभन्दा माथि उठेर सहयोग गरिरहनु भएको छ। म सबैलाई धन्यवाद पनि दिन चाहन्छु र तपाईँले भनेका कुराहरू हामी कानुनी रूपमा छिटोभन्दा छिटो संशोधन लगाएर संघीयताको अनुभव अनुभूति गाउँ गाउँमा पुग्ने गरी हामी यसलाई निर्माण गर्छौँ।
यहाँहरूको समितिमा रहेका निजामती विधेयक सहितका कति विधेयकहरू यो अधिवेशनमा टुङ्गिन्छन्? पारित गर्ने सन्दर्भ त संसदको विषय हो, यहाँहरूले गर्ने काम चाहिँ कसरी हुन्छ? अन्त्यमा भनिदिनुहोस् न।
यही अधिवेशनमा लाने गरी हामी तयारीका साथ आएका छौँ। अब धेरै कुराहरू उपसमितिले असाध्यै मेहनत र छलफल गरेर समितिमा अस्तिको दिन प्रस्ताव गरेको छ। अब समितिको मिटिङ राखेर दुई तिनवटा मिटिङमा यो कुरा समाधान हुने विश्वास मैले लिएको छु। निजामती विधेयकको बारेमा केही कमी कमजोरी हुन सक्छन्, सबै एकैचोटि परिपूर्ण भएर केही पनि आउँदैन। कहिलेकाहीँ मूर्ति निर्माण गर्दै गर्दा पनि त्यसको रूप अलिकति काहीँ न काहीँ बिग्रेको हुनसक्छ, तर हामी सकुशल एकदम राम्रो नै सकभर सबैको इच्छा अनुसार यसलाई परिष्कृतै बनाएर लाने पक्षमा छौँ। काहीँ केही कमी कमजोरी भए पनि भोलि संशोधन गर्ने बाटाहरू हुन्छन्, त्यतातिर ध्यान दिउँ र अहिले यसलाई संसदमा लगेर पारित गरौँ भन्ने पक्षमा हामी छौँ। मलाई विश्वास छ यसमा सबै पार्टीका साथीहरूको साथ र सहयोग पाएको छु र त्यहाँ पनि पाउने विश्वास लिएको छु।
यहाँलाई यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद, बिहानै सम्झिनुभयो, सम्पूर्ण श्रोताप्रति आभार व्यक्त गर्न चाहन्छु। देश एउटा कहिले काहीँ अलि अशृङ्खलता उशृङ्खलता उदण्डताको बाटोमा जान खोज्ने प्रवृत्तिको विकास भएको छ, त्यसलाई सबैले रोकौँ। कानून सम्मत मुलुक चलाउने, संविधान सम्मत मुलुक चलाउने बाटोमा जाउँ। हामीले उशृङ्खलता र उदण्डता असहिष्णुताले मुलुक कहीँ पनि बनेको देखिएको छैन
र
तानाशाही प्रवृत्तिबाट मुलुक अगाडि पनि बढ्दैन, त्यो बाटोमा नेपालले प्रजातान्त्रिक।
हजुर, उहाँ हुनुहुन्थ्यो संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहनुभएका नेपाली काँग्रेसका नेता रामहरि खतिवडा। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र शंकर भण्डारी सहित सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।